यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सहकारी बचतकर्ताको रकमको सुरक्षाका लागि सहकारी मैत्री अध्यादेश जारी भएको नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गर्ने खानेपानी मन्त्री प्रदीप यादवको प्रतिबद्धता। गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको बैठक काठमाण्डुमा शुरू। र पाकिस्तानमा पृथकतावादी समूह र अर्धसैनिक सुरक्षाकर्मी बीच भएको भिडन्तमा कम्तीमा 38 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी बचतकर्ताको रकमको सुरक्षाका लागि सहकारी मैत्री अध्यादेश जारी भएको बताउनु भएको छ। नेपाली कंग्रेस सहकारी विभागले आज पार्टी केन्द्रीय कार्यालय आयोजनामा गरेको कार्यक्रममा सभापति देउवाले सहकारी क्षेत्रका विकृतिको अन्त्य र सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्ने बताउनुभयो। आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक रहेको बताउनुहुँदै सभापति देउवाले सहकारी मूल्य मान्यता र अवधारणा अनुसार सञ्चालन हुनुपर्ने उल्लेख गर्नुभयो। पूर्व सचिव गोपीनाथ मैनालीले सहकारीका सदस्यले गरेको व्यवसायमा सहकारी बीचमा र राष्ट्र ब्याङ्कले जारी गर्ने डिभेन्चर र नेपाल सरकारले जारी गर्ने ऋण पत्रमा मात्रै लगानी गर्न पाइनेमा 90% गैर सदस्य कारोबार हुँदा सहकारीमा समस्या सृजना भएको बताउनुभयो। नेपाली कंग्रेस सहकारी विभागका प्रमुख देवेन्द्र राज कणेलले बचतकर्ताको रकम हिनामिना हुन नदिनेतर्फ सबै सधैँ सचेत रहनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सहकारी तथा गरीबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक मार्फत परिमार्जन गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री निवास एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघ अध्यक्ष ओमदेवी मल्लले आज बेग्ला बेग्लै सुझाव पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेश मार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तन योग्य भएको बारे उहाँहरूले ध्यानाकर्षण गराउनुभयो। सुझाव पत्रपछि प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयक मार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्ता साझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताउनुभयो। गृह मन्त्रालयले ताप्लेजुङ स्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढ़ाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताउनु भएको छ। विश्व निकेतन माविको 79 वार्षिकोत्सव समारोहमा उप प्रधानमन्त्री सिंहले पढ़ाई तथा अन्य क्षेत्रमा अब्बल भएकाका लागि प्रशस्त ठाउँ रहेको बताउनुभयो। 2003 सालमा एउटा सत्तलबाट पठन पाठनको शुरूआत भएको उक्त विद्यालयले उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर शुरू भएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र चितवनले गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर शुरू भएको बताउनुभयो। देश र जनताको पक्षमा पार्टीले लिएको पहल कदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले देशको वर्तमान सरकारको प्रमुख लक्ष्य देश विकास भएको बताउनु भएको छ। आज नेपाली कंग्रेसले बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताउनुभयो। वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उहाँले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताउनुभयो। उहाँले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनैतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेज गरिने बताउनु भएको छ। आज काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री यादवले सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार सृजना गरिरहेको भन्दै नीति निर्माण तहमा विशेष पहल गरी यो कर खारेज गर्ने बताउनुभयो। मन्त्री यादवले नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। कर्णालीका अधिकांश स्थानीय तहले संघीय सरकारबाट 80% समपूरक अनुदान रकम पाउने भएका छन्। सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि 2081 अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले 80% पाउने भएका हुन्। नयाँ कार्यविधि अनुसार गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान 1 करोड़देखि 7 करोड़सम्म उपमहानगरपालिका वा महानगरपालिकाबाट कार्यान्वयन गरिने योजना वा कार्यक्रमको कुल लागत अनुमान 3 करोड़देखि 15 करोड़सम्म तथा प्रदेश सरकारबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको कुल लागत अनुमान 10 करोड़देखि 30 करोड़ रूपियाँसम्म समपूरक अनुदान पाउने राष्ट्रिय योजना आयोगका सहसचिव यज्ञराज कोइरालाले जानकारी दिनुभयो। कञ्चनपुरको लालझाडी गाउँपालिकाले विकास साझेदार संस्थाहरूसँगको साझेदारीमा अति विपन्न परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेको छ। पालिकाले अति विपन्न परिवारका थप 12 घर निर्माणको प्रक्रिया समेत अघि बढ़ाएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको लालझाडी गाउँपालिका 5 बैजनाथ टोलमा सुरक्षित आवास परियोजना अन्तर्गत 10 विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ। कुल 65,50,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएका यी घरहरूमा लालझाडी गाउँपालिकाले 30 लाख, विकास साझेदार संस्थाहरू हेबिट्याट फर ह्युमेनिटी नेपाल र निड्स नेपालले 20,50,000 तथा स्थानीय समुदायले श्रमदान मार्फत 15 लाख रूपियाँ बराबरको योगदान गरेका छन्। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणाका अनुसार पहिलो चरणमा 10 घर निर्माण भई हस्तान्तरण गरिएको छ भने थप 12 घरका लागि प्रक्रिया अघि बढ़ाइएको छ।
हामीले गरेको यो सानो प्रयास यस वर्ष हामीले पुनः 12 घरको लागि व्यवस्थापन गर्नको लागि छलफल भइसकेको छ। त्यो प्रक्रिया अगाडि भइसकेको छ। 6 वडामा 6 वटा, 4मा 6 वटा घर गरेर 12 घर बनाउने भनेर लगभग हाम्रो एग्रीमेन्ट पनि निर्णय हामी गरिसकेका छौँ।
पहिला छाप्रोमा बस्दै आएका लाभग्राही परिवारहरू पक्की घर पाएर अत्यन्त खुशी छन्। लाभग्राही पार्वती सार्की, मदन नेपाली र लक्ष्मी टमाटाले सुरक्षित आवास पाएपछि जीवन सहज भएको प्रतिक्रिया दिनुभएको छ।
पहिले कच्ची घरमा बस्थ्यो, अहिले सस्ता वालालाई दियो घर, सजी भइरहेछ, हामीलाई बहुत सजी भइरहेछ।
पहिला पानी पस्थ्यो, काठको चाहिँ घर थियो, अब त्यो घरमा सुइने डुबान पर्ने, अब हावा हुरी आयो भने कतिखेर चाहिँ घर खिच्छ भन्ने चाहिँ डर हुने, बालबच्चालाई कहाँ लगौँ कता लगौँ भन्ने चाहिँ त्यस्तो दिलमा महसुस हुने, फेरि आफूसँग त्यत्रो पैसा पनि लगाइने पनि थिएन, हामीसँग त्यत्रो 5-6 लाख रुपियाँ लगाएर चाहिँ घर बनाउने हिम्मत पनि थिएन, धेरै ढुक्क भएको छ, अलिक खुसी लागेको छ सर।
ढुङ्गा हालबर पो बाहिर भित्र गरान्थे, भित्र पानी फुट परले परेशान हुन्थे, अहिले जे होस् धेरै सहयोग गर्यो, धेरै सजिलो भएको छ हामीलाई।
सुरक्षित आवास परियोजनाले विपन्न परिवारका लागि आशाको किरण देखाएको छ। अन्य टोल बस्तीमा समेत यो कार्यक्रमलाई निरन्तरता दिने लालझाडी गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष पहल बहादुर थापाको भनाइ छ।
अन्य घरहरू छुटेका छन्, उहाँहरूलाई पनि हामी समेट्ने कोसिस गर्नेछौँ। घर 10 जनाले मात्र पाए हामी पाउँदैनौ कि भन्ने जुन भ्रमहरू छ त्यसलाई हामी चिर्दै जाने कोसिस कोशिश गर्नेछौ।
परियोजनाले आवास निर्माण सँगै वित्तीय साक्षरता, खानेपानी तथा सरसफाई तालिम, विपद जोखिम न्यूनीकरण कार्यक्रम तथा बाँसका बिरूवा वितरण जस्ता गतिविधिहरू सञ्चालन गरेको छ। निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी:
अरू पालिकामा यो कार्यक्रम विस्तार भएको छ, यो सँगसँगै अरू धेरै कार्यक्रमहरू हामी काम गर्न सक्छौ। यसैले पालिकाको नेतृत्वले, प्रदेशको नेतृत्वले, संघको नेतृत्वले गर्ने के हो भन्दा हामीसँग भएको स्रोतलाई बढी भन्दा बढी सदुपयोग चाँडो भन्दा चाँडो कसरी गर्ने भन्नेतिर जानुपर्छ।
आवास हरेक नागरिकको मौलिक हक हो। सुरक्षित आवास कार्यक्रमले विपन्न परिवारको जीवन स्तर सुधार गर्ने विश्वास लिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज विराटनगर 4 खार्जी स्थित तारिणी प्रसाद कोइराला स्मृति संचार ग्राम रेडियो नेपालको निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि छलफल कार्यक्रममा अध्यक्ष डाक्टर विष्टले संचार ग्रामलाई थप उपयोगी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। संचार ग्रामको ई लाइब्रेरी तथा म्युजियमको बारेमा स्थानीय स्तरमा जानकारी गराउन यसको प्रचार प्रसार आवश्यक भएको बताउनुभयो। संचालक समितिका सदस्य अनिता गुरूङले संचार ग्राममा संचार सम्बन्धी रेडियो नेपालसँग जोड़िएका ऐतिहासिक वस्तुहरू रहेकाले यसलाई जनता सामु पुर्याउन आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा निरंकुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनामा राजनैतिक दलका भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। आज विराटनगरमा आयोजित स्रष्टा जीवन घिमिरेद्वारा लिखित कमरेड हिजो र आज पुस्तक कृतिको लोकार्पण गर्दै उहाँले संघीय लोकतन्त्रको स्थापनामा राजनैतिक शक्तिको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। सभामुख घिमिरेले जनताले बनाएको संविधानले नागरिकलाई सबै अधिकार दिएको छ भन्दै यसको माध्यमबाट समाजलाई अग्रदिशा एवं समृद्ध बनाउने अभियानमा हामी सबै लाग्नुपर्ने उहाँको भनाई थियो। पुस्तकका लेखक एवं नेकपा एमाले मोरङ इन्चार्ज जीवन घिमिरेले प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि लागेको आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफूसँग सम्बन्ध जोड़िएका 400 पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताउनुभयो। साहित्यकार पुष्पाञ्जलि खनालद्वारा लिखित कोविड कैरन काव्य आज काठमाण्डौमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले कोविड कैरन कृतिले कोरोना महामारीको जीवन्त चित्रण गर्नुका साथै नेपाली साहित्यलाई थप समृद्ध बनाउनमा योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो। साहित्यकार डाक्टर विनोद ढकाल र शिक्षाविद बलराम खनालले कोरोना कालको मानव जीवनको परिस्थितिलाई साहित्य सृजना मार्फत आउँदो पुस्तालाई जानकारी दिन कृति सफल हुने विश्वास व्यक्त गर्नुभयो। पुस्तकका लेखक पुष्पाञ्जलि खनालले कोरोना कालका देश विदेशका सम्पूर्ण परिस्थितिलाई समेटेर काव्य लेखिएको बताउनुभयो। जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एकजनाको मृत्यु भएको छ। घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका छ कि 25 वर्षीय विमला सुनारको माला भीड़मा माटो निकाल्दै गर्दा 81 ढिस्को खसेपछि पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले जानकारी दिनुभयो। काठमाण्डौको ठमेलको एक घरमा आज आगलागी हुँदा 65 लाख बराबरको धनमाल नष्ट भएको छ। काठमाण्डौ महानगरपालिका 26 ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा उनले सञ्चालन गरेको सोना बाथमा विद्युत चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा हिंसात्मक गतिविधि गर्ने पृथकतावादी समूह र अर्धसैनिक सुरक्षाकर्मी बीच भएको भिडन्तमा कम्तीमा 38 जनाको मृत्यु भएको छ। बन्दुकधारीहरूले सड़क अवरूद्ध गरेर अर्धसैनिक बल चढ़ेको गाड़ीमा जथाभावी गोलीबारी गर्न थालेपछि घटनामा कम्तीमा 18 सैनिक र 20 बन्दुकधारीको मृत्यु भएको त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन्। अफगानिस्तान र इरानसँग सीमा जोड़िएको गरीब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तानमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक जातीय र पृथकतावादी हिंसा विरूद्ध लड़दै आएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक विज्ञप्ति मार्फत घटनाको निन्दा गर्नुभएको छ। प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना, गाजा सिटीबाट एकजना गरी तीन इजरायली बन्धक मुक्त गरेको छ। हमासले 34 वर्षीय यार्देन विवास, 53 वर्षीय ओफर काल्दरोन र 65 वर्षीय किथ सिगललाई रेडक्रसको जिम्मामा मुक्त गरेको हो। उनीहरू जनवरी 19 इजरायल र हमास बीच युद्धविराम सम्झौता भए यता चौथो चरणमा छाड़िने बन्धक हुन्। युद्धविराम अनुसार आज ती तीन बन्धकको सट्टामा 183 प्यालेस्टिनी बन्धकहरूलाई पनि मुक्त गरिनेछ। युद्धविराम तथा बन्धक रिहाई सम्झौता अनुसार झण्डै 6 साता लामो पहिलो चरणको युद्धविराममा हमासले 33 जना इजरायली बन्धक छाड्नेछ भने त्यसको बदलामा इजरायली जेलमा रहेका झण्डै 1900 प्यालेस्टिनी बन्दीहरू रिहा हुनेछन्। दोस्रो चरणको शुरूआत पहिलो चरण शुरू भएको 16 दिनपछि हुनेछ, जस क्रममा बाँकी बन्धकहरू रिहा हुनुका साथै त्यहाँबाट पूर्ण रूपमा इजरायली फौज फिर्ता हुनेछन्। सन् 2023 को अक्टोबर 7 तारीखमा हमासले इजरायल सीमा प्रवेश गरी करिब 1200 मानिसको हत्या गर्नुका साथै 200 भन्दा बढ़ी मानिसलाई बन्धक बनाएर लगेको थियो। त्यसपछि शुरू भएको युद्धमा 47,400 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाउनुका साथै 111,580 जना घाइते भएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गुणस्तरीय कृषि औजारको मापदण्ड निर्माण गर्न एसिया प्रशान्त क्षेत्रका देशहरूको 11 वार्षिक बैठक काठमाडौँमा शुरू भएको छ। एसिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल एन्टममा यस क्षेत्रका 23 सदस्य मध्ये बैठकमा 19 देशका 55 जना प्रतिनिधिको सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने बैठकले एसिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानूनी व्यवस्था गर्ने भन्ने विषयमा समेत छलफल गर्ने जनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकोले त्यस्ता सामग्री गुणस्तरीय हुन आवश्यक भएकोमा जोड़ दिनुभयो। नेपालमा गुणस्तरीय कृषि औजारको आयातका लागि मन्त्रालयले आवश्यक कानूनी प्रबन्ध गर्न लागेको सचिव शर्माले उल्लेख गर्नुभयो। नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको नेपाल कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख एवं आयोजक संस्था एन्टमका अध्यक्ष श्रीमद श्रेष्ठले बैठकले 23 देशले मान्ने गरी गुणस्तरीय कृषि औजार सम्बन्धी मापदण्ड निर्माण गर्ने उल्लेख गर्नुभयो। सरकारले सेवा क्षेत्रको निर्यात प्रवर्धन, आपूर्ति प्रणालीमा सबलीकरण र क्षेत्रगत समन्वय मार्फत कुल गारस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढ़ाउने लक्ष्य सहित नयाँ वाणिज्य नीति 2081 कार्यान्वयनमा ल्याएको छ। वाणिज्य नीति 2072 प्रतिस्थापन गर्दै सरकारले नयाँ वाणिज्य नीति 2081 कार्यान्वयनमा ल्याएको हो। नयाँ नीतिले वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढ़ाउने, निर्यात प्रवर्धन गर्दै आयातलाई निर्यातसँग अन्तराबद्ध गरी व्यापार सन्तुलन कम गर्ने लक्ष्य लिएको छ। त्यसै गरी आपूर्ति श्रृंखला सुदृढ गर्ने, व्यापार लागत घटाउने तथा व्यापारजन्य पूर्वाधारहरूको विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्ने लगायतका उद्देश्यहरू नीतिले लिएको छ। तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका वस्तु तथा सेवा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उत्पादित वस्तुको गुणस्तर वृद्धि गर्ने, व्यापार तथा पारवहन लागतमा कमी गर्ने र नेपाली वस्तुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमता बढ़ाउने जस्ता विषयहरू पनि नीतिले अघि सारेको छ। झापा जिल्लाको मेचीनगर धुलाबारीमा निर्माण भएको अदुवा प्रशोधन केन्द्र केही वर्ष सञ्चालनमा आएपछि बन्द भएको छ। अदुवा प्रशोधन केन्द्र बन्द भएपछि करोड़ौंको लगानी अल्पत्र परेको छ। अदुवाको उत्पादन, प्रशोधन तथा व्यापार प्रबन्धन गर्ने मुख्य उद्देश्यले निर्माण भएको अदुवा प्रशोधन केन्द्र बन्द भएको हो। सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालनमा आएको अदुवा प्रशोधन केन्द्रका लागि विश्व व्यापार संगठनले 11,73,694 डलर खर्च गरेको थियो।
अब खेल समाचार रमेश टमटाबाट।
त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी20 सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डले नेपाललाई 4 विकेटले हराएको हो। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन्। नेपाली महिला टोलीले निर्धारित विश्व ओभरमा 9 विकेट गुमाएर 101 रन बनायो। 102 रनको विजयी लक्ष्य थाइल्याण्डले 19 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले 2 तथा कविता कुंवर, रुबिना छेत्री र कविता जोशीले 1-1 विकेट लिइन्। यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग 20 रनले पराजित भएको थियो। थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्डसलाई 8 विकेटले पराजित गरेको थियो। टाइगर ग्रुप पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरूष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई 3-1 सेटले पराजित गरेको हो। पहिलो सेट 16-25 अंकले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो। टाइगर ग्रुपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा पुरूषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिससँग खेल्नेछ। जनकपुर नाइट्स नेपाल कबड्डी लीगको पहिलो संस्करणमा च्याम्पियन बनेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपो कबड हलमा शुक्रबार राति भएको फाइनलमा काठमाडौँ माभरिक्सलाई 45-41 पराजित गर्दै जनकपुरले उपाधि जितेको हो। उपाधिसँगै जनकपुरले 5,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता काठमाडौँले 2,00,000 प्राप्त गर्यो। फ्रेण्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टी20 च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। कैलालीको धनगढ़ी स्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा फ्रेण्डसले धनगढ़ी क्रिकेट टीमलाई 8 विकेटले विजयी भएको हो। धनगढ़ीले दिएको 133 रनको लक्ष्य पछ्याएको फ्रेण्डसले 15.5 ओभरमा 2 विकेट गुमाउँदै 136 रन बनायो। यसअघि टस हारेर पहिला ब्याटिङ थालेको धनगढ़ीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाउँदै 132 रन बनाएको थियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 21.4 डिग्री सेल्सियस, न्यूनतम 5.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 10 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 26.1 डिग्री सेल्सियस, न्यूनतम 4.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सहकारी बचतकर्ताको रकमको सुरक्षाका लागि सहकारी मैत्री अध्यादेश जारी भएको नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको भनाई। सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गर्ने खानेपानी मन्त्री प्रदीप यादवको प्रतिबद्धता। गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एशिया प्रशान्त क्षेत्रका देशको बैठक काठमाण्डौमा शुरू र पाकिस्तानमा पृथकतावादी समूह र अर्धसैनिक सुरक्षाकर्मी बीच भिडन्त हुँदा कम्तीमा 38 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।